समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको यो अर्को श्रृंखलामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म हरिशरण लामिछाने। आज मर्यादा पुरूषोत्तम श्रीरामको भक्तिपूर्वक पूजा आराधना गरी रामनवमी पर्व मनाइँदैछ। यस अवसरमा रामभक्त सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। आदरणीय श्रोताहरू, सांस्कृतिक विविधताका धनी हामी नेपालीहरू आफ्नो आस्था प्रकट गर्ने क्रममा समयानुकूल सुरक्षित रूपमा चाडबाड मनाएर नागरिक जिम्मेवारी वहन गर्नुपर्ने अवस्थामा छौं। सरकारले नयाँ भेरिएण्ट सहितको भाइरसको संक्रमण बढ़दै गएपछि यस विषयको बहस र चिन्ता दिनानुदिन बढ़दै गएको परिप्रेक्ष्यमा विभिन्न मापदण्डहरू जारी गरेको छ। सरकारले जारी गरेको सुरक्षा मापदण्ड कड़ाईका साथ पालना नगरे स्थिति नियन्त्रण भन्दा बाहिर जाने देखिन्छ। अन्तर सम्वादमा आज हामी यसै विषयमा केन्द्रित रहेर नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदय त्रिपाठीसँग कुराकानी गर्दैछौ। मन्त्री त्रिपाठी यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। मन्त्रीज्यू नमस्कार, स्वागत छ रेडियो नेपालको अन्तर सम्वादमा।
नमस्कार।
अब फेरि हामी दोस्रो लहरमा भनौं या दोस्रो वर्षमा प्रवेश गरेका छौं। विगत एक वर्ष त कोरोनाले जनजीवनलाई अत्यन्तै प्रभावित पार्यो, चौतर्फी रूपमा चाहिँ अब यसको कसरी सामना गर्ने भन्ने प्रयास भयो। हिजोको अनुभवबाट सिक्ने भन्ने जुन एउटा प्रसंग आउँछ नि मन्त्रीज्यू, यो एक वर्षको अवधिमा पहिलो चरणमा हामीले धेरै अभ्यास गर्यौं, हामी सुरक्षित पनि हुन सक्यौं एउटा तुलनात्मक रूपमा। अब कसरी मूल्यांकन भइरहेको छ अहिलेको अवस्था?
अब अहिले विशेष गरी जुन नयाँ भेरिएन्ट्स सहितको जुन कोविड उन्नाइसको महामारीको प्रकोप अहिले देखिया छ संसारभरि, विशेष गरी हाम्रो छिमेकीमा पनि हामी कहाँ पनि प्रवेश गरिसक्यो। विशेष गरी दुईटा नयाँ भेरिएन्ट्सहरूको यहाँ स्वरूपहरू देखियो, त्यसले स्थितिलाई हाम्रो पनि अलिकति जोखिमपूर्ण बनाउँदै गइरहेको अवस्था छ। र हिजोको मात्रै पनि तथ्याङ्क हेर्ने भने 1700 बढीमा संक्रमण बढ़िसकेको र 11 दुखद मृत्यु भइसकेको अवस्था छ। यसले गर्दाखेरि सरकारले विगत केही दिनदेखि नै हामीले यो प्रयास गर्दै एउटा 6 वैशाख 6 यही वैशाख 6 30 आदेश जारी गरेको छ। र त्यो आदेशमा समग्रतामा संघीय सरकारले के गर्ने, प्रदेश सरकारको दायित्व के हो, स्थानीय तहको दायित्व के हो, समुदायको दायित्व के हो, व्यक्तिको दायित्व के हो, प्रमुख जिल्ला अधिकारीको दायित्व के हो भने विस्तृत एउटा चाहिँ आदेश जारी गरिएको छ। यातायातका साधनहरू सञ्चालन गर्दा अपनाउनु पर्ने मापदण्ड, व्याप वर्तमान जन्ती लगायतका अहिले जे जति सामाजिक हाम्रा हुने समय पनि हो यो महिना, त्यसकारणले त्यसमा अपनाउनु पर्ने सावधानीहरू के हुन्छ, यो सबै विस्तृत रूपमा जारी गरेको छ। र यसले एउटा के संकेत गर्छ भने हाम्रो सरकारको एउटा नियत के हो भने र अहिलेसम्मको बलवान इच्छा के हो भने हामी बन्दाबन्दी अथवा लकडाउनमा जान नपरोस्, त्यसको लागि यी मापदण्डहरूलाई यी आदेशलाई हामीले पालन गर्न कार्यान्वयन गर्न सक्यौँ भने हामी आगामी दिनमा माप के अरे बन्दाबन्दीबाट हामी बच्न सक्छौँ। सरकारको इच्छा पनि त्यही हो, हामी सकेसम्म किनभने बन्दाबन्दीको असर यसका चाहिँ आर्थिक सामाजिक असरहरू हामीले भोगिसकेका छौँ। यसले विशेष गरी श्रमजीवी जनताको लागि धेरै कठिनाई उत्पन्न गरेको थियो र त्यो सबै पाठ नै सिकेर सरकारले के सोच्यो भने यो मापदण्डलाई हामीले यो आदेशलाई पालन गर्नुपर्छ र यो आदेश पालन गर्यो भने हामी त्यहाँ पुग्न सक्ने अवस्थाबाट जोगिन सक्छौँ। यसले गर्दाखेरि यो आदेश जारी भएको छ र हाम्रो चाहिँ पनि आग्रह के छ भने यो आदेशलाई सबै सम्बन्ध निकाय व्यक्ति राजनीतिक दल राजनीतिक कार्यकर्ता पुरा ब्युरोक्रेसीहरूलाई एउटा भनाइ छ, होल अफ द गभर्नमेन्ट होल अफ द सोसाइटी, पुरै समाज र पुरै सरकारका सबै अङ्गहरू यसको परिपालन गरिदिए भने हामी बल्ल यो दोस्रो लहर जुन अहिले चल्दैछ त्यसले जो जोखिमपूर्ण छ र सबभन्दा यसको डरलाग्दो पक्ष के हो भने युवा युवती बालबालिकामा यो संक्रमणहरूको देखिँदैछ संसारभरि। अब हामी कहाँ पनि त्यसका लक्षणहरू देखा परेका छन्, त्यसबाट अलिकति प्रभावित भइसके, संक्रमणबाट प्रभावित भइसकेका छन् युवा युवतीहरू। अर्को समस्या के छ भने संसारमा कुनै पनि एउटा यस्तो भ्याक्सिन विकसित भएको छैन जो 18 मुनिलाई खोप लगाउन सकियोस्, त्यसले गर्दा त्यो झन् त्यो 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 उमेर समूह चाहिँ जोखिममा देखिन्छ। यो सब स्थितिले गर्दाखेरि पढाइको यो पालन गर्नु बाहेक अरू विकल्प छैन र यो वास्तवमा व्यक्तिमा संक्रमण सर्ने हो, व्यक्तिले अर्को व्यक्तिमा सार्छ, अर्को व्यक्तिले समाजमा सार्छ र यो फैलिँदै जान्छ।
त्यस कारण
व्यक्ति नै केन्द्रबिन्दु रहन्छ, व्यक्तिले सुरक्षाका मापदण्डहरू सबै व्यक्तिले नै अपनायो भने हामी यो संक्रमणबाट बच्न सक्छौँ र यो यो यो, यो लडाई चाहिँ हामीलाई पार्न गर्न सक्छ।
हजुर, अब मन्त्रीज्यू सरकारले यति कडाईका साथ मापदण्डहरू निर्धारण गरेर यसलाई पालना गरेर भनेर बारम्बार आग्रह गरिरहँदाखेरि पनि हामी व्यवहारिक रूपमा देखिरहेका छौं, चाडबाडको बेला होस्, रातो मच्छिन्द्रनाथको रथ तान्ने कुरा होस्, त्यहाँ सांस्कृतिक विषय आएको छ, हामी सामाजिक दूरी कायम गर्छौं, मास्क लगाउँछौ, सुरक्षित रहन्छौं भनिएको छ, तर पालना भएको छैन। सार्वजनिक यातायातको अवस्था पनि त्यस्तै छ, स्कूलहरू अहिले बन्द भएका छन्, यद्यपि भर्चुअल माध्यमबाट पनि शिक्षामा एउटा वैकल्पिक उपाय अवलम्बन गर्न सकिन्छ भन्ने कुरा त प्रमाणित नै भइसक्यो, त्यसकारण शिक्षालाई निरन्तरता दिन सकिन्छ तर बन्द गरेर पनि यो अगाडि बढ़ाउन सकिन्छ भनिन्छ। जहाँसम्म यो मापदण्ड पालना गराउने कुरामा सरकार अलिकति कड़ा रूपमा प्रस्तुत भएन भने स्थिति भयावह हुन सक्छ, त्यसकारण सरकारको सक्रियता अझै दोब्बर हुनु पर्यो कि भन्ने प्रतिक्रियाहरू आइरहेछ नि मन्त्रीज्यू।
सही हो, एउटा कुरा के छ भने मापदण्ड जुन अहिले जारी या आदेश जारी भएको छ यसलाई अब मान्छे आफैमा एउटा जटिल प्राणी हो, अब विशेष कतिपय विषयहरू कस्ता हुन्छन् भने धार्मिक आस्था मनोविज्ञान धार्मिक मनोविज्ञानले जोडिएको हुन्छ, त्यसमा पनि सरकारले आग्रह गर्यो, आग्रह गर्दाखेरि पनि अब त्यसलाई प्रतिरोध गर्ने अथवा त्यस विषयमा चाहिँ अर्को विचारहरू ल्याउने जुन गरियो त्यसले गर्दा केही जात्राहरू केही धार्मिक अनुष्ठानहरूले अलिकति बढी यो मापदण्डलाई पालन नगर्ने हिसाबले गरे। अब हामी यही छिमेकी हाम्रो मित्र राष्ट्र भारतमा के देखियो भने कुम्भ मेलामा जुन अहिले हरिद्वारको कुम्भ मेलामा अब एकजना ठुलै त्यहाँका चाहिँ मठाधीशकै देहान्त भयो र त्यहाँ पालन गर्न त्यहाँ पनि सरकारले गराउन सकेन। यो धार्मिक जुन एउटा भावना हुन्छ धार्मिक भावनाको आफ्नै मान्छेले अब म मरे मरौ तर म यो त गर्छु भने हामी हाम्रो चाहिँ के अरे मनोविज्ञान के हो भने बलि आत्मबलि दिने पनि बलिदान दिने पनि सम्म पनि मान्छे पुग्न सक्छ, त्यस्तो समाजलाई पालन गराउन बडा कठिन त हुने रहेछ, यो यो देखियो संसारमै पनि देखियो। तर पनि के छ भने अहिलेको जुन जटिलता छ यो जटिलताप्रति मन लाग्छ विशेष गरी हाम्रो समाजले अलिकति बढी यसलाई अलिकति गम्भीरताका साथ लिनुपर्छ र अब सुरुवात भर्खर 6 गते मात्रै आदेश जारी भयो, यसमा चाहिँ अब भनौँ संचार माध्यमको ठूलो भूमिका छ प्रचार प्रसार गर्नमा, सरकारका अन्य निकायहरूले पनि अब बल्ल सक्रिय भएका छन् र अब हामी एउटा कुरा चाहिँ निश्चित हुनुहोस् के भने यसलाई हामी कडाईका साथ नै पालन गर्छौँ र यो कडाईका साथ पालन गरिएन भने समाजलाई जनतालाई जोगाउन गाह्रो हुन्छ। सरकारको पहिलो एउटा दुईटा यो दर्शन हुन् संसारमा, जीवन पहिलो कि जनजीवन पहिलो या जीवनयापन पहिलो, हामीले अपनाएको नीति सुरुदेखि नै के हो भने जीवन पहिलो, नेपाल सरकारले जनताको जीवनलाई नै पहिलो प्राथमिकतामा राखेको छ, जीवन जसरी पनि जोगाउनु पर्छ भनेर नै हामी त्यही उद्देश्यका साथ त्यही दर्शनका साथ हामी अगाडि बढ्यौं र त्यो जुन तपाईँले उल्लेख गर्नुभयो अपेक्षाकृत हाम्रो क्षति कम भयो र त्यसैले गर्दा पनि अहिले पनि सरकार जीवन पहिलो हो, हाम्रो नेपाली जनताको जीवन नै सबभन्दा प्रमुख हो र त्यो उद्देश्यका साथ हामीले यी आदेशहरू पनि पालन गर्ने र कडाईहरू गर्ने अभियानमा जित्यौँ। यदि कतिपय यसका आलोचनाहरू पनि हुन्छन्, कतिपय देशहरूमा यो पेरेनन् र होइन जीवन पहिलो होइन जनजीवन दोस्रो हो, हाम्रो अर्थतन्त्र चलायमान रहनुपर्छ आदि इत्यादि गर्दाखेरि त्यहाँ धेरै क्षति भयो अरे, तुलनात्मक रूपले त्यो हेर्दाखेरि त हामी कम क्षति हामीले बेहोर्यौँ। त्यसकारण यो दर्शनकै आधारमा हामी अगाडि बढिरहेको हुनाले यसमा कुनै हदसम्म पनि कडाईमा जान सक्नुपर्ने स्थिति आउँछ, यदि यो भएन भने यो पालन भएन भने त बन्दाबन्दीसम्म पनि जानुपर्ने स्थिति आउला र त्यसको लागि त्यसले देशको भनौँ न अर्थतन्त्रलाई समाजकै अर्थतन्त्रलाई अहिले पनि एउटा मोटामोटी के देखियो भने यो बन्दाबन्दीकै कारणले गर्दाखेरि या कोरोना भाइरसकै प्रभाव संक्रमणको कारणले गर्दाखेरि कतिपय देशहरूमा मध्यम वर्गीयहरूको संख्या घट्दै गयो भनेपछि ती झन तल झर्दै गए भन्ने देखे. यही हिन्दुस्तानमा पनि झनै झनै 10 करोड मध्यम वर्गीयबाट 7 करोडमा चाहिँ पुगेछन् भनेपछि 3 करोड मान्छे चाहिँ तल झरेको अवस्था छ. हामी कहाँको अब अवस्था अहिलेसम्म चाहिँ त्यति बिग्रिसकेको छैन, तर अब लापरवाही गरियो, सावधानी हामीले अपनाएनौँ, मापदण्डहरू पुरा गरेनौँ भनेपछि हाम्रो पनि जनजीवन चाहिँ एकदमै कष्टकर हुन सक्छ. त्यसले गर्दाखेरि जीवन बचाउने अभियानमा सरकारको जुन यो उद्देश्य छ, अभियान छ, यसमा सबैको सहयोग हामीले खोजेका छौँ. किनभने यो पहिलो यो कुनै राजनीतिक अभिष्टको लागि या राजनीतिक उद्देश्यको लागि गरिएको यो आदेशहरू होइन. अब मैले हिजो मात्रै पनि सुने जुलुस प्रदर्शन आदि इत्यादिमा जुन हामीले या बन्दाबन्दीमा यो के अरे यो आदेशमा परेको छ, यो त अलिकति कुत्सित उद्देश्यले आयो भनेर कोही गाई मलाई पनि 2-4 जना अलिकति माथिल्लो स्तरकै नेताहरूले फोन गरेर भन्नुभयो. मैले भने जीवन जोगाउनलाई तपाईँहरूले ठिक छ 25 जनाको चाहिँ तपाईँहरूले सभा गर्नुहोस्, बैठक गर्नु, सबै गर्नुहोस्, तर स्वास्थ्यको मापदण्ड अपनाएर गर्नुहोस् न. तपाईँहरूको लागि त्यो महत्वपूर्ण छ कि तपाईँको राजनीति महत्वपूर्ण छ, राजनीतिको अभ्यास महत्वपूर्ण छ कि जनताको जीवन महत्वपूर्ण छ. जनताको जीवनलाई जोखिम पारेर तपाईँले कुन राजनीतिक प्रक्रियाले अगाडि बढाउन सक्नुहुन्छ भने 2-3 जनासँग मेरो अलिकति तितो वाद विवाद पनि हिजो फोनमा भयो. मैले भन्न खोजेको के छ भने यो अवस्थाको गम्भीरतालाई सबैले बुझिदिनु पर्यो, नेताहरूले पनि बुझिदिनु पर्यो, कार्यकर्ताले पनि बुझिदिनु पर्यो, समाजका सबै अङ्गले, समाजका अगुवाहरूले, अभियन्ताहरूले, पत्रकार जगत लगायत सबैले बुझिदिनु पर्यो. जनता त तयार छन्, जनता बुझेका छन्, जनता वास्तवमा अझ त्यो पनि विशेष गरी यो समस्या जोखिम कहाँ छ भने सहरी क्षेत्रमा बढी जोखिम छ जहाँ भिडभाड छ. कोभिड भनेको अब भिड भएको बेलामा कोभिड आइहाल्ने रहेछ भन्ने,
जहाँ भिड त्यहाँ कोभिड भनेर पनि भन्ने
रहेछ.
अब मन्त्रीज्यू होइन, विगतकै कुरा गर्दाखेरि सीमा नाकाहरूमा हामीले समयमै कडाई गर्न नसक्दाखेरि स्वाभाविक रूपमा नेपाल र भारतको चाहिँ एउटा खुल्ला सिमानाको कारणले आवत जावत निश्चित छ. मानिसहरू उता र यता व्यापार व्यवसाय रोजगारी आदिका लागि सधैँभरि वर्षभरि ओहोरदोहोर नै गर्छन्. अब त्यस्ता क्षेत्रहरू पहिल्याउनु पर्यो जुन क्षेत्रमा हिजो समस्या आएको थियो, हिजो हामीले समाधान गर्यौं भने अब यो दोस्रो लहर आइरहँदाखेरि पनि ती विषयहरू फेरि पुनरावलोकन गर्नुपर्ने समय आयो कि जस्तो नेपालगंजकै उदाहरण हेरौं, अब त्यहाँ लकडाउन गर्नुपर्ने स्थिति आयो. सानसाना पकेट एरियाहरूमा चाहिँ स्थानीय प्रशासनले त्यहाँको स्थिति मूल्याङ्कन गरेर जे जस्ता प्रक्रिया अगाडि बढाउनुपर्छ त्यो गर भनेर सरकारले आदेश दिइसकेको परिप्रेक्ष्यमा केन्द्रमा हामी बसेर होइन हामी सकभर लकडाउन गर्न चाहदैनौ त्यो हाम्रो आशय होइन भनिरहँदाखेरि पनि त्यो बाध्यता आउन सक्ने सम्भावना निकट छ भनेर भन्छन् विज्ञहरू. सही हो मन्त्रीज्यू?
स्थिति के हो भने हामीले पहिले नै एउटा प्रोजेक्सन प्रक्षेपण के गरेका थियौँ भने जेठ असाढमा हामी उच्चतम बिन्दुमा पुग्न सक्छौँ, जसलाई मैले संसदमै पनि यो मैले भनेको थिएँ, र त्यो त्यो अवस्थाको संकेतहरू देखा पनि पर्दैछन्. र यस्तो पनि हुनसक्छ कि कुनै दिन हामी यदि यो मापदण्ड अथवा आदेशलाई पालन गरेनौँ भने एक दिनमै पनि 11,000 पनि संक्रमण पुग्न सक्छ, र झनै झनै 6,00,000 पनि हामी संक्रमित हुन सक्छौँ. तर त्यस बेला यो नयाँ भेरिएन्ट्स अझ पनि भनौँ न अब यसको चाहिँ त्यति पुष्टि भइसकेको थिएन, नयाँ भेरिएन्ट्सले गर्दा यो संख्या बढ्न पनि सक्छ. त्यसको लागि हामीसँग भएका पूर्वाधारहरू, स्वास्थ्यका पूर्वाधार हाम्रो स्वास्थ्य प्रणालीले ठेक्न सक्छ कि सक्दैन भन्दाखेरि एकदम जटिल अवस्था आउन सक्छ. हाम्रो चाहिँ अस्पतालका अहिले जुन पूर्वाधारहरू छन्, हामीसँग भएका बेडहरू छन्, यद्यपि केही विगतका केही समयदेखि केही हाम्रा पूर्वाधारहरूमा विकास भएको छ, भेन्टिलेटर होस्, आइसियू होस्, एचडियू होस्, यी सबैमा विकास अलिकति हामी संख्याहरू थपेका छौँ. तर जुन ढङ्गको चुनौती र जुन ढङ्गको संक्रमणको आकार बढ्दै गइरहेको छ, र यो नयाँ भेरिएन्ट्सले जसरी संक्रमणलाई तीव्र गतिले बढाउने यसले क्षमता राख्छ, त्यस अनुसार चाहिँ हामीले एउटा चाहिँ चुनौतीमा जान सक्छौँ. त्यसैले सरकारले के गर्यो भने विभिन्न 7 ठाउँहरूमा जुन प्रवेश नाकाहरूमा छन् त्यहाँ होल्डिङ सेन्टरहरू, न्यूनतम एउटा होल्डिङ सेन्टर 1,000 क्षमता बेड क्षमताको बनाउने, जसले गर्दा हाम्रो चाहिँ जो भारतबाट आउने नेपाली दाजुभाइहरू हुनुहुन्छ उहाँहरूको चाहिँ एन्टिजेन मास टेस्ट गर्ने, त्यसमा अब निगेटिभ आएकोलाई जान आफ्नो आफ्नो गन्तव्यमा जान सक्नुहुन्छ, पोजिटिभ आयो भने फेरि त्यहाँ कुनै चिन्ह देखियो, कुनै एउटा सिम्टम देखियो भने फेरि त्यसलाई पिसिआर गरेर त्यसलाई हामी होल्डिङ सेन्टर र अब त्यसको बिरामीको चाहिँ एउटा अवस्था हेरेर त्यसलाई हस्पिटलमा पठाउने लगायतका विषयहरूमा चाहिँ हामी तयारी गरिरहेका छौँ। र सामानहरूको विषयमा पनि मोटामोटी पिपी लगायत अन्य जुन सामानहरूको आवश्यकता छ, किट्सहरूको के छ अवस्था, त्यो चाहिँ स्वास्थ्य सेवा विभागले त्यसको आकलन गरेर अहिले भएको मौजुदा अवस्था बाहेक अब अरू पनि थपको व्यवस्थापन काममा जुटिसकेको छ। अब अक्सिजनको चाहिँ अवस्था के हुन सक्छ भने पनि हामी आकलन हामी आन्तरिक मन्त्रालयले आन्तरिक जुन काम कारवाही छ कतिपय बाहिर ल्याइएको छैन, तर आन्तरिक मूल्याङ्कन हामीले गरिरहेका छौँ कि अक्सिजनहरूको अवस्था, किनभने हिन्दुस्तानको कतिपय ठाउँमा के देखियो भने अक्सिजनको अभावले हाहाकार मचिरहेको अवस्था छ, जस्तो दिल्ली नै प्रभावित भयो। हाम्रो पनि अक्सिजन र केही औषधिहरू जो जीवनदायिनी औषधिहरू छन् जो कोभिड उन्नाइस यो संक्रमणमा बढी प्रभावकारी सिद्ध भए, ती औषधिहरूको अवस्था अहिले के छ र कति थप्नु पर्ने हो त्यसको लागि पनि काम कारवाही हामीले विगत एक दुई हप्तादेखि नै अगाडिदेखि नै बढाइसकेका छौँ यस विषयमा। अनि यो सबै तयारीहरूकोले गर्दाखेरि मलाई के छ भने यो तयारीमा त आफ्नो ठाउँमा छ, तर संक्रमण बढ्न नदिनको लागि यो आदेश पालन गरिएन भने जति तयारी गरे पनि संक्रमण तीव्र गतिले बढ्यो भने हामी उपचार गर्न सक्ने अवस्था त रहँदैन। त्यस कारण संक्रमण रोक्नुपर्ने पहिलो प्राथमिकता छ, संक्रमण रोक्नको लागि यो आदेश पालन गर्नुपर्ने, स्वास्थ्यका सम्पूर्ण मापदण्ड मास्क लगाउने, सेनिटाइजर लगायतका जो तिनटै मापदण्डहरू छन् त्यसलाई भौतिक दूरी कायम गर्ने यी मापदण्डहरू त पुरा नगरिकन संक्रमण बढाएपछि हाम्रो अहिले मौजुदा अवस्थामा जुन गतिले संक्रमण बढ्ला त्यसपछि हामी एउटा अराजक अवस्थामा पनि पुग्न सक्ने स्थिति बन्न सक्छ। त्यस कारणले हाम्रो पहिलो प्राथमिकता हो संक्रमण बढ्न नदिनको लागि यो आदेशको पूर्ण रूपले पालन गर्ने, कार्यान्वयन गर्ने।
हजुर मन्त्रीज्यू, जस्तो यतातिर यो नयाँ भेरिएन्ट आइसकेपछिको आगामी चुनौतीलाई जसरी हामी पूर्व तयारी गरिरहेका छौँ अथवा जुन एक्सनमा हामी अगाडि बढ़िरहेका छौँ दिन प्रतिदिन, सँगसँगै अब भ्याक्सिन लगाउने क्रम पनि जारी रहेको छ। सरकारले समयमा नै भ्याक्सिनको व्यवस्था गरेर विभिन्न उमेर समूह विभिन्न वर्गहरूलाई मिति नै तोकेर भ्याक्सिन लगाउने काम गरिरहेको छ। अब मानिसहरूको एउटा मनोविज्ञान के देखिन्छ भने अब हिजो यत्रो ठूलो संकट त हामीले सामना गर्यौं भनेर अलिकति लापरवाही त देखिएकै छ, त्यसमा सरकारले ह्यामरिङ निरन्तर गरिरहनु पर्ने अवस्था एकातिर छँदैछ। अब भ्याक्सिन लगाइसकेका मानिसहरू चाहिँ अलि बढ़ी नै निर्धक्क भएका हुन् कि त्यसपछि मास्क सेनिटाइजर हात धुने स्वास्थ्य मापदण्ड पालना गर्नु पर्दैन अब हामीले जित्यौं भन्ने खालका एउटा मनोविज्ञान पनि त्यहाँ छ। त्यसले गर्दा अलिकति जनचेतनाको लागि मीडियामा हिजो जसरी एउटा एग्रेसिभ मीडिया एटेम्प चाहिँ सरकारले गरेको थियो, दैनिक प्रेस कन्फरेन्सहरू हुन्थ्यो, स्थितिको मूल्याङ्कन चाहिँ घण्टा घण्टाको स्थितिको मूल्याङ्कन भएर चाहिँ विज्ञप्तिहरू जारी हुन्थ्यो, अलिकति हामी एउटा नाटकीय रूपमा भए पनि अलिक एग्रेसिभ भएको देखाउनु पर्ने चाहिँ अवस्था आयो नि नेपाली जनताको मनोविज्ञानलाई
विचार गर्दा। भन्नुभयो अलिकति हामीले अब मीडियाको हामी जुन तयारी गरिरहेका छौँ त्यो तयारी पनि सँगसँगै जारी राख्दै अनि यसलाई जनचेतनाको लागि र यसको अवस्था वास्तवमा यो अवस्था चाहिँ कति भयावह हुन सक्छ यी विषयहरूलाई चाहिँ हामीले अगाडि बढाउनै पर्ने भएको छ र त्यसको लागि पनि हामीले तयारी गरिसकेका छौँ। यो सही भन्नुभयो तपाईँले, तर फेरि पनि अझ पनि म भन्छु यो मूल रूपले जनताले आफ्नो जुन मैले के देखिरहेको छु भने जनतामा त्यो सबै पालन गर्ने विशेष ग्रामीण क्षेत्रमा एउटा सामाजिक त्यहाँको बनावट नै कस्तो छ भने त्यति चाहिँ बढ्न सक्ने स्थिति छैन, तर सहरी क्षेत्र सबभन्दा लापरवाह छ र सहरी क्षेत्र सबभन्दा लापरवाह मात्र होइन अटेरी पनि छ। यहाँले भने जस्तै अब भ्याक्सिन लगाउने बित्तिकै अब त छुँदै छुँदैन नि, अन्त हरेक भ्याक्सिनको पनि के छ भने एउटा निश्चित प्रतिशतसम्म मात्रै यसको प्रभावकारिता छ। संसारमा भएका अहिले विकसित भएका सबै भ्याक्सिन 100% कसैको छैन, भनेपछि जुन प्रतिशत बाँकी छ त्यति त संक्रमणको सम्भावना त रहन्छ, तर त्यो पनि सचेतता अपनाउनु पर्ने स्थिति। एउटा कुरा के हो भने त्यो मृत्यु दरलाई चाहिँ त्यसले पक्कै पनि निश्चित रूपले घटाउने रहेछ, यो अरू अरू देशमा पनि त्यो देखियो, त्यसको हामी आकलन गरिरहेका छौँ, त्यसका चाहिँ विश्लेषण गरिरहेका छौँ। हाम्रा साथीहरू जो कार्यरत हुनुहुन्छ स्वास्थ्य मन्त्रालयका विभिन्न विभागीय प्रमुखहरू उहाँहरू पनि गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि के हो भने जुन तपाईँले भनेको अनुसार ग्रामीणभन्दा पनि हामीलाई अप्ठ्यारो के पर्यो भने हिन्दुस्तानबाट आउने एउटा संख्या त छँदैछ, साथै हाम्रै देशभित्र जुन संक्रमणको जुन नयाँ भेरिएन्ट्सहरू वाहकहरू देखिसक्नु भएको छ र उहाँहरूले सार्ने जुन संक्रमण सार्न सक्ने जुन क्षमता बढेको छ त्यो हाम्रो लागि सबभन्दा ठुलो चुनौतीपूर्ण छ। त्यसले गर्दाखेरि अहिले जुन एउटै उपाय के हो भने अन्ततः विश्वमा कहीँ पनि केही के देखियो भने व्यक्तिले नै को सावधानीले यो संक्रमणलाई रोक्ने रहेछ र त्यो व्यक्तिको सावधानी बढी शहरी क्षेत्रमा जुन लापरवाही र असावधानी छ त्यसले गर्दाखेरि नै नयाँ नयाँ चुनौती अरू देशमा पनि त्यसरी थपियो हामी कहाँ पनि थप्ने जस्तो अहिले वीरगञ्जहरूमा देख्न थालेको छ, नेपालगञ्ज देखियो, सुदूरपश्चिममा देखियो, यो बिस्तारै बढ्यो। काठमाडौँमै सबभन्दा बढी त काठमाडौँ उपत्यकामै विशेष गरी काठमाडौँ भक्तपुर ललितपुरमै संक्रमणको दर सबभन्दा बढी छ नि। अहिले पनि अहिले हाम्रो रेकर्ड हेर्ने हो भने सबभन्दा बढी नै काठमाडौँमा छ। भनेपछि काठमाडौँमा संक्रमणको वाहकहरूको संख्या बढिसकेको छ र यो काठमाडौँ नै सबभन्दा बढी सचेत हुनुपर्ने, सहरी क्षेत्रहरू नै बढी सचेत हुनुपर्ने र सबभन्दा समस्या पनि के छ भने उहाँहरूलाई सचेत गराउन स्कुलकै विषयमा पनि अब विभिन्न सङ्घ संस्थाहरूले होइन हामी चाहिँ भर्चुअलमा जानुहुन्न पढाइ जारी नै राख्नुपर्छ भनेर केही समय उहाँहरूले आफ्नो आफ्नो धारणाहरू व्यक्त गर्नुभयो। यद्यपि उहाँहरूले यो जोखिमलाई हेर्नु भएको थिएन, एउटै पाटो मात्रै हेर्नुभयो। हामीले पढाइ रोक्ने होइन कि भर्चुअल माध्यमद्वारा गर्ने, किन हामी बढी चिन्तित भयौँ भने यो बाल बालिका युवा युवतीहरूमा बढी यो संक्रमणको दर देखिएको हुनाले सबभन्दा बढी चिन्तित सरकार भएको त्यहाँनिर पनि हो। किनभने युवा समूहमा बाल बालिका समूहमा यो संक्रमण बढ्यो भने र त्यो बढ्यो भने त हामी धेरै क्षतविक्षत हुने अवस्थामा सामाजिक रूपले पनि परिवारहरू पनि बढी चिन्तित हुने अवस्था आउँछ। त्यस कारणले पनि हामी यो कुराहरूलाई विगत दुई हप्ताभन्दा बढी नै देखि स्वास्थ्य मन्त्रालयले यसलाई यो गम्भीरताप्रति सचेत भएर उठाइरहेको थियो र हामी विभिन्न निकायसँगको सम्बन्धमा र संवादमा थियौँ र जे होस् अन्तिममा आएर आदेशले एउटा निश्चित बाटो चाहिँ देखाएको छ, यो आदेश पालन गर्नुभएकोहरू विकल्प चाहिँ देखिन्न।
हजुर, धेरै धन्यवाद छ मन्त्रीज्यू, आजको लागि समय यति नै रह्यो तर निरन्तर हामी रेडियो नेपालले पनि यो स्थितिको मूल्याङ्कन गर्दै आम जनतामा सचेतना वृद्धि गर्ने कार्यमा हामी अगाडि बढ्नेछौ र सरकारको तर्फबाट जुन किसिमको प्रयास भएको छ यसमा सफलता मिलोस् यही शुभेच्छा व्यक्त गर्छौ।
धन्यवाद
धन्यवाद। आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको निर्धारित समय सकियो। हामी कुराकानी गर्दैथ्यौं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीसँग। अबको दुई महिना निकै जोखिमपूर्ण अवस्था रहेको छ, सरकारले आगामी 63 दिन कठिन रहने प्रक्षेपण गरेको छ, यसले गर्दाखेरि विगतका वर्षमा हामीले जे अनुभव गरेका छौं त्यसलाई स्मरण गरौं र लापरवाही पटक्कै नगरौं भन्ने आग्रहका साथ आजको अन्तर्सम्वादबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद दिँदै म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।